यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। भोलि बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कंग्रेस र नेकपा एमालेद्वारा आफ्ना सांसदहरूलाई व्हिप जारी। व्यावसायिकता र उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जुम्लाका 30 स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू। कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा। र अमेरिकाद्वारा युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता स्थगित।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रमुख सत्तारूढ़ दल नेपाली कंग्रेस र नेकपा एमाले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई व्हिप जारी गरेको छ। प्रतिनिधि सभाको भोलि दिउँसो 1 बजे बस्ने बैठकमा सरकारले ल्याएको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081 र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 सहित 5 अध्यादेश संसदबाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक व्हिप जारी गरेका हुन्। सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 तथा निजीकरण पहिलो संशोधन अध्यादेश 2081 पनि भोलि संसदमा पेश गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिकता र उद्यमशीलताको माध्यमबाट रोजगारीको सिर्जना गरेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल ट्रेड युनियन महासंघ जी फण्डको 78 वार्षिकोत्सवको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले रोजगारीका अवसरहरू उपलब्ध भएन भन्नु भन्दा व्यावसायिकता र उद्यमशीलताको विकास गर्नुपर्ने र यसले आफै रोजगारीको सिर्जना हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले श्रमिकको मन प्रसन्न नभइकन उद्योग व्यवसायका काम सहज रूपमा अघि बढ़न नसक्ने भन्दै श्रमिकहरू रोजगारदातामा रूपान्तरण हुन सक्ने भएकाले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने लगाएको पाइए दण्डनीय हुने बताउनुभयो।
उपलब्ध गराउनु यो बाटो केबाट भन्दा रोजगारीको सिर्जनाका कुरा धेरै चर्चा गर्नभन्दा बढी व्यावसायिकताका उद्यमशीलताका कुराहरू गर्दछौ। जसले मान्छेलाई व्यावसायिकतामा उद्यमशीलतामा लान्छ त्यसले रोजगारीका अवसरहरू आफै सिर्जना गर्छ। त्यसकारण हामी रोजगारीका अवसरहरू सिर्जना गर्ने कुरामा उद्यमशीलताबाट सिर्जना गर्छौँ। त्यसकारण हामी यस उद्यमशीलतातिर अगाडि जान चाहन्छौँ। समस्याहरू छैनन्, होइन। अहिले पनि कतिपय गैर सरकारी हस्पिटलहरूमा म सुन्छु खुद नर्सहरूले पनि न्यूनतम स्यालेरी बराबरको रकम पनि पाइरहेका छैनन् नर्सले समेत। यस्तो सुनेको त्यस्तो हो भने न्यूनतम पारिश्रमिक भन्दा तलको पारिश्रमिक दिएर काममा लगाउन कहीँ पनि पाइँदैन, त्यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ। त्यसलाई पारिश्रमिक न्यूनतम भन्दा तल दिन पाइँदैन कुनै पनि बाधामा।
हिमालहरू पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, राष्ट्रिय आन्दोलन र विश्वव्यापी रूपमा बोकेर हिँडेको लक्ष्य पूरा गर्ने दिशामा अगाडि बढ़न नेपाल ट्रेड युनियन महासंघलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा हिमाल आरोही, उद्धारकर्ता र सम्बन्धित संस्थालाई सम्मान गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको मर्म अनुसार भएको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो। जुम्लाका 30 स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरिएको छ। अनलाइन अभिलेख राख्न मिल्ने गरी जिल्लाका 8 स्थानीय तहका 30 स्वास्थ्य चौकीमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो। स्वास्थ्य सेवाको सम्पूर्ण विवरण लगायत दैनिक प्रवाह गरिने तथ्याङ्कलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पालिकाका 6 ओडामा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणालीको सफ्टवेयरबाट जानकारी लिने व्यवस्था गरिएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानले जनतासँग पार्टीको सम्बन्धलाई जीवन्त बनाएको बताउनु भएको छ। नेपालगंज विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनताको मनभित्रको कुरा बुझ्न जनताकै बीचमा पुग्ने गरी अभियान चलिरहेको बताउनुभयो। राष्ट्रिय एकता मजबूत बनाउन पनि अभियान सार्थक बन्नेमा अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। गृहमन्त्री रमेश लेखकले रूपन्देही जिल्लाको भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण तथा अवलोकन गर्दै गृहमन्त्री लेखकले गौतम बुद्ध विमानस्थलबाट पर्यटन क्षेत्रको प्रवर्धन भई नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रचुर सम्भावना बोकेको बताउँदै गृहमन्त्री लेखकले यसले पर्यटन प्रवर्धन भई देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउनुभयो। अहिले देशका विभिन्न भागमा आगलागीका घटना बढ़ेका छन्। सुक्खायामका कारण आगलागी, हावाहुरी र चट्याङको जोखिम धेरै रहने भएकाले विशेष सजगता अपनाउनु पर्ने देखिन्छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
मंगिर 15 फागुन मध्यसम्मको हिउँदियाममा हल्का वर्षासँगै यो वर्षको हिउँदले विदा लिएको छ। हिउँदको शुरूआती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगै खडेरीको अवस्था सृजना भई आगलागी र हिउँदे कृषि बालीमा प्रत्यक्ष प्रभाव परेको पाइन्छ। मौसम प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा केही वर्षा र हिउँ परे पनि यस वर्ष सन्तोषजनक रूपमा वर्षा हुन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हालको मनसून शुरू हुन पूर्वको अवस्थामा दिउँसो सामान्य अवस्था रहे पनि अपरान्नपछि मौसममा बदली भई हावाहुरी, वर्षा सहित चट्याङ पर्ने सम्भावना धेरै रहने भएकाले मौसम सम्बन्धी पूर्व जानकारी लिई सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउनुहुन्छ।
अपरान्नपछि चाहिँ मौसममा फेरबदली हुने, मेघ गर्जन चट्याङ सहित वर्षा हुने सम्भावना रहन्छ र साथै अलिकति यसको लागि चाहिँ अलिकति हाम्रो यो मौसम पूर्वानुमानले जे जति गिरा हुन्छ, अब हाम्रो दैनिक पूर्वानुमान पनि हुन्छ, त्यो पूर्वानुमान त्यही अनुसार चाहिँ काम गर्ने।
मनसुनको पर्याप्त पूर्व तयारी, विपद प्रतिकार्यलाई प्रभावकारी बनाई जनधनको क्षति रोकथाम तथा न्यूनीकरण गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2081 तयार गरी कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिले विपद पूर्व तयारी प्रतिकार्यका काम कारवाही गर्ने गरी समन्वय भइरहेको र प्राधिकरणले जनचेतना तथा आवश्यक स्रोत व्यवस्थापनको काम गरिरहेको जानकारी दिनुभयो।
विशेष गरी हामीले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समिति समक्ष उहाँहरूलाई नै अनुरोध गरेका छौँ। उहाँहरूले आवश्यक काम कारवाही अगाडि बढाइरहनु भएको छ। अब यहाँ प्राधिकरणबाट मूलत हामीले नीतिगत रूपमा दिशानिर्देश गर्ने हो र आवश्यक पर्यावरण स्रोतको व्यवस्थापन गर्ने हो। जनचेतनामूलक कार्यक्रमहरू पनि संचार माध्यमबाट हामीले सचेतना अभियान सञ्चालन यहाँबाट पनि प्राधिकरणबाट पनि र स्थानीय तह जिल्ला मार्फत पनि गरिराखेका छौँ। अब घटनाहरू घट्ने बित्तिकै त्यसको प्रतिकारको निम्ति जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समिति नै क्रियाशील भएर काम गर्नुहुन्छ।
विगत 5 वर्षमा विपदबाट 4,427 जना नागरिकको ज्यान गएको र यस अवधिमा 5,91,00,00,000 बराबरको भौतिक संरचनामा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ। यस वर्ष मनसून अवधिभर करिब 4,12,000 घरधुरी मनसूनजन्य विपदको प्रभावमा पर्न सक्ने सरकारको आंकलन छ भने विपदले पुर्याउन सक्ने मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न र सजगता अपनाई समयमा नै पूर्व तयारी र प्रतिकार्य गर्नु जरूरी देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
नेपाली कंग्रेसका संस्थापक सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको 14 स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ। भट्टराईको 14 स्मृति दिवसका अवसरमा सन्त नेता कृष्ण प्रसाद भट्टराई केन्द्रले आज बेलुकी पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गरियो भने नेपाली कंग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी उहाँको स्मृति दिवस मनाएका छन्। उहाँको 2046 प्रजातन्त्र पुनस्थापना भएपछि उहाँ दुईपटक प्रधानमन्त्री हुनुभयो भने 2015 भट्टराई संसदको सभामुख रहनु भएको थियो। विक्रम सम्वत 1981 पुष 8 गते जन्मिनुभएका आदर्शवादी नेता सन्त नेता भट्टराईको 2067 फागुन 20 गते निधन भएको थियो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन क्षेत्रमा उद्यमशीलता विकास गर्नुपर्ने बताउनु भएको छ। वन वन्यजन्तु र जलाधार पेशागत ऐक्यबद्धता समृद्धिको आधार नाराका साथ नेपाल वन प्राविधिक संघद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न वन उद्यमको विकासमा जोड़ दिनुभएको हो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रको विकास र संरक्षण सम्वर्धन गर्दै वनबाट रोजगारी बढ़ाउन वन प्राविधिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। गत असोज दोस्रो साताको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरले राजमार्ग अन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकी डाँडादेखि काभ्रे पलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपाल थोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ। आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुन सक्ने गरी रोशी क्षेत्रमा समेत मर्मत भइरहेको पनि कार्यालयले जनाएको छ। गत असोज दोस्रो साताको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको सड़क डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयले राजमार्ग अन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमो बुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको सीमास्थल नेपाल थोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको हो। डिभिजन सड़क कार्यालयद्वारा गरिएको अध्ययनले भकुण्डेदेखि नेपाल थोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न 9,66,00,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। काठमाडौँको मैती देवी स्थित श्री गोदा वेणुगोपाल भगवानको नवनिर्मित मन्दिरमा भोलिदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको छ। कार्यक्रम तोताद्रीमठका पीठाधीश जगतगुरू श्री 1008 रामानुज जियर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न गरिने मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिनुभयो। फागुन 26 गतेसम्म हुने कार्यक्रम अन्तर्गत गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम रहेको छ। समारोहमा नेपाल र भारतका साधु सन्त एवं भक्तजन गरी 50,000 भन्दा बढ़ीको सहभागिता रहने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिनुभयो। मिथिला माध्यमिकी परिक्रमा का यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन्। हिजो सोमबार जलेश्वरमा 5 औं दिनको रात्रि विश्राम गरेका उनीहरू मिथिला बिहारी श्रीराम र किशोरीजी सीताजीका प्रतिमा राखिएका डोला डोली साथ मडै पुगेका हुन्। फागुन 9 दिन धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट शुरू भएको 15 दिने डोला यात्रामा धनुषा महोत्तरी र भारतको मधुबनी सहितका 133 किलोमिटरको वृत्तभित्र यात्रा गरिन्छ। आज रामेछापका माझी समुदायले लदी कोशी पूजा गरेका छन्। माझी समुदायको पहिचानसँग जोड़िएको सो पूजाका अवसरमा तामाकोशी सुनकोशी तथा अन्य नदी किनारमा पूजा आराधना गरिएको छ। माझी समुदायको महान पर्वका रूपमा लिइने लदी पूजा हरेक वर्ष नदी किनारहरूमा गर्ने गरिन्छ। शुरू शुरूमा कोशी तथा ठूला नदीहरूमा डुंगामा जंघार तार्ने र माछा मार्ने पेशा भएकाले पनि माझी समुदायको लदी पूजासँग विशेष सम्बन्ध छ। सरकारले जाजरकोट बझाङ र डोटीमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत आकलन गर्न प्राविधिकहरू सहितको टोली प्रभावित क्षेत्रमा खटाएको छ। भूकम्पले धेरै प्रभाव परेको क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरेर पुननिर्माण तथा पुनस्थापनालाई गति दिने सरकारको तयारी छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
2079 कार्तिकमा डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्प होस् वा 2080 असोजमा बझाङ र 2080 कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प, ती भूकम्पले पश्चिम नेपालमा ठूलो क्षति पुग्यो। तर यति लामो समय बितिसक्दा पनि भूकम्प प्रभावित केहीले त आवास निर्माणका लागि पहिलो किस्ता समेत पाउन सकेका छैनन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भूषाल,
विस्तृत क्षति आकलन भइसकेर लाभग्राहीको पहिचान भएको छ। सम्भवतः अर्को हप्तादेखि नै हामीले उहाँहरूको थायी आवास निर्माणको लागि पहिलो किस्ता अनुदान रकम वितरणको अर्थमा काम गर्दै जाँदा बाँकी किस्ता पाउनुहुन्छ। जाजरकोट भूकम्पको हकमा भत्केका संरचनाहरूको विस्तृत क्षति आकलनको काम चलिराखेको छ। यो काम सकिने बित्तिकै तत्कालै हामी फेरि उहाँहरूको घरको पुननिर्माणको पनि रकम उपलब्ध गराउँछौ।
जाजरकोट बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनस्थापनाको काम अगाडि बढाउने तयारी भइरहेको छ। गृहमन्त्री रमेश लेखक,
जाजरकोट डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको जतिको डीडीए भइसकेको छ पुनर्निर्माणको काम अगाडि बढ्छ। जुन डीडीए हुन सकेको छैन डीडीए हुन्छ र यो कामका लागि जाजरकोट अछाम र बझाङमा प्राधिकरणको अस्थायी सम्पर्क कार्यालय हामी यो महिनाभित्र नै स्थापना गर्छौ र अब पुनर्निर्माण र पुनर्स्थापनको काम द्रुत गतिले अगाडि बढ्छ।
विज्ञहरूले पश्चिम नेपालमा सन् 1505 पछि ठूलो भूकम्प नगएकाले अहिलेको अवस्थालाई खतराको घण्टीको रूपमा लिनुपर्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन काउन्सिलका विज्ञ सदस्य डाक्टर गंगालाल तुलाधर,
कुनै पनि बेला 8.4 म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने सम्भावना छ भनेर भनेको कुरा हो। बेला बेलामा तारान्तर भूकम्प आइरहने खालको कुराले ठूलो भूकम्पको संकेत त निश्चय नै गर्छ। यसको लागि पूर्व तयारीमा हामी जुटौं। अब बन्ने घरहरू सबै भूकम्प प्रतिरोधी बन्नु पर्छ।
सम्भावित ठूलो भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी स्वरूप भूकम्प प्रतिरोधी सुरक्षित संरचना निर्माण प्रवर्धन आपतकालीन योजना तथा सचेतना कार्यक्रमहरूमा जोड़ दिनु अत्यन्तै महत्वपूर्ण हुन्छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम रोकिएको छ। स्थानीयवासीको अवरोधपछि हिजोदेखि सुरुङ मार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर संजय पन्थीले जानकारी दिनुभयो। आयोजनाका कारण सुरुङ मार्ग नजिक रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर अवरोध गरेपछि सुरुङ मार्गको काम रोकिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता स्थगित गर्नुभएको छ। व्हाइट हाउस स्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति वोलोदोमिर जेलेन्स्की र ट्रम्प बीच चर्का चर्की भएको केही दिनपछि अमेरिकाले यस्तो निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार युक्रेन र रूसबीच भइरहेको लड़ाई रोक्न अमेरिकाले प्रदान गरेको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा पनि गरिनेछ। अमेरिका युक्रेनलाई रूस विरूद्धको युद्धमा सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो। वाशिङटनमा कंग्रेसका डेमोक्रेटहरूले भने यो निलम्बनलाई खतरनाक र गैर कानूनी भएको आरोप लगाएका छन्। यसैबीच युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लियनले केही घण्टापछि युरोपको रक्षाका लागि करिब 8 खर्ब युरो जुटाउने र युक्रेनलाई तत्काल सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने 5 भागको योजना प्रस्तुत गर्नुभयो। अमेरिकी सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले सन् 2023 यता अमेरिकामा बालबालिकामा दादुराको जोखिम बढ़दै गएको चेतावनी दिएका छन्। अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब 160 बिरामी फेला परेका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक बाफिया 2080 र द्वितीय पत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र द्वितीय पत्र सम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुंग्याएर प्रतिनिधि सभाको छलफलमा लैजानुपर्ने बताउनुभयो। राष्ट्रिय आवश्यकता समेत हेरेर बढ़ी प्राथमिकताका कानून निर्माणमा शीघ्रता दिनुपर्ने अर्थमन्त्रीले बताउनुभयो। अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयक 2080 परेका संशोधनमाथि समेत छलफल भएको छ। सरकार र नेपाल एलपी ग्यास उद्योगी संघ बीच 5 बुँदे सहमति भएको छ। मंगलबार सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाव 12.75 रूपियाँ बढ़ाउने सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। फागुन 18 गते बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले ग्यास उद्योगको साबिकको खर्चमा प्रति सिलिण्डर 12.75 रूपियाँ वृद्धि गर्ने सहमति जनाएको थियो। सहमतिसँगै अब ग्यासको भाव प्रति सिलिण्डर 1910 बढ़ेर 1922.75 रूपियाँ पुगेको छ। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष 2082-83 का लागि करिब 6.5 खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा सिलिङ निर्धारण गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने समितिले आगामी आर्थिक वर्षका लागि 19.65 करोड़को बजेट सिलिङ निर्धारण गरेको छ। अनुमानित स्रोतमा आन्तरिक राशि बाट 12.63 अर्ब 10 करोड़ मात्रै प्राप्त हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षमा करिब 10% राजस्व बढ़ने अनुमान गरिनु विगतको भन्दा कम र यथार्थप्रदक रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बताउनु भएको छ। आगामी आर्थिक वर्षका लागि 19 खर्ब हारारीको बजेट ल्याउन सकिने गरी सीमा निर्धारण गर्दा करिब 6.5 खर्ब बराबरको स्रोत अपुग हुने देखिन्छ। कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबारदेखि कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालय उपस्थित नभइकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिने तथा त्यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट टुङ्गो लगाइने व्यवस्था मिलाइएको कम्पनी रजिस्ट्रारको कार्यालयका उप रजिस्ट्रार एवं सूचना अधिकारी सूर्य प्रसाद चापागाईले जानकारी दिनुभयो। एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। एयरलाइन्सले आगामी चैत 18 गतेदेखि चीनको लासामा उडान गर्न लागेको जनाएको छ। हिमालयन एयरलाइन्सले हाल काठमाडौँबाट लासासम्म सातामा 5 उडान गर्दै आएको छ। पोखरालाई लासासँग जोड्न सातामा 1 उडान गर्ने गरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले सल्यान खड्कीलाई राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी तोकेको छ। खड्कीलाई मंगलबार एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। खड्कीले मार्च 21 सिंगापुरसँग मैत्रीपूर्ण र मार्च 25 मलेसियासँग एएफसी एसिया कप छनौटको खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सहयोग गर्नुहुनेछ। यसै गरी एन्फाले विनोद महर्जनलाई गोलकिपर प्रशिक्षक, नकुल हमाल ठकुरी र रमेश कुमार कार्कीलाई व्यवस्थापक तथा निशान्त जोशीलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सिंगापुर विरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न र मलेसिया विरूद्धको एएफसी एसियाली कप छनौट खेलका लागि 30 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाउनु भएको छ। युवा फ्राडर निराजन धामी र सुभाष बमले पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका छन्। नेपालले मार्च 21 सिंगापुरसँग मैत्रीपूर्ण र मार्च 25 मलेसियासँग एसिया कप छनौट 2027 खेल खेल्दैछ। चर्च वाइज युनाइटेड एन्फा यु 16 युथ लीगमा मंगलबार 3-स्टार क्लब विरूद्ध 1-0 कठिन जित दर्ता गरेको छ। जीसँगै 18 खेलमा 44 अङ्क जोडीको चर्च वाइज दोस्रो स्थानमा छ। पराजित 3-स्टार समान खेलबाट 33 अङ्कका साथ 5 स्थानमा छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सुसन थापा मगरले गरेको एकमात्र गोल चर्च बोइजलाई जित दिलाउन पर्याप्त बन्यो। उनले खेलको 21 मिनटमा गोल गरेका थिए।
अब मौसम आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 27.1 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 27.7 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस वर्षा। फाटफुट दिपालको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 11.7 डिग्री सेल्सियस वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोलि बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कंग्रेस र नेकपा एमालेद्वारा आफ्ना सांसदहरूलाई व्हिप जारी। व्यावसायिकता र उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। जुम्लाका 30 स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू। कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा र अमेरिकाद्वारा युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता स्थगित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।